घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयलक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
योजना आयोगले सुदूरपश्चिमलाई न्यायिक तरिकाले समेट्न नसकेको सरकारवालाहरूको गुनासो।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा दुईवटा कार्यविधि र एउटा विधेयक स्वीकृत।
कैलालीमा नदी जान्ने पदार्थको दोहन बढ्दो।
डोटीको दिपाल विमानस्थलको कालो द्रुत गतिमा हुँदै।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक 2075 राष्ट्रिय सभाबाट पारित।
अनसनको औचित्य सकिएको सरकारको स्पष्टोक्ति।
र युएईद्वारा नेपाललाई 154 रनको लक्ष्य।
ल अब नानु पढ म सुन्छु है।
हस आऊ आऊ दादा खाजा खाऊ ताजा खाजा खाऊ।
हाम्रो नातिनीले कति मजाले पढेकी। बुहारीले दौतरी शिक्षा तालिमबाट सिकेका कुराले छोरीको पढाइमा निकै सघाउ पुगेको छ है।
हो बुवा, हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो। साना नानीहरूमा अहिलेदेखि नै नियमित रूपमा बुझेर पढ्ने बानी बसाल्न सके पछिसम्मलाई पढाएर सिकाइ राम्रो हुन्छ।
हजुर बुवा, आज मलाई मुसारा हात्तीको कथा सुनाउँछु भन्नुभयो होइन?
हो, अनि भोलि सानी चरीको कथा सुन्ने है।
आहा।
कक्षा 1, 2, 3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
अब समाचार क्रम विस्तारमा। राष्ट्रिय योजना आयोगले 15 पञ्चवर्षीय योजनाका लागि तयार पारेको मस्यौदामा सुदूरपश्चिम प्रदेशलाई न्यायिक तरिकाले समेट्न नसकेको सरकारवालाहरूले गुनासो गरेका छन्। आयोगले 15 आवधिक योजनाका लागि आधारपत्रको मस्यौदामाथि सुदूरपश्चिम प्रदेशमा छलफल थालेको छ। छलफलमा सरकारवालाहरूले विगतको परिपाटी दोहोरिन नहुनेमा जोड दिएका हुन्। आयोगले 15 आवधिक योजनाका लागि तयार पारेको आधारपत्रको मस्यौदा सुदूरपश्चिम प्रदेशलाई विगतमा राज्यले पिछडिएको क्षेत्रका रूपमा अवगत गराइए जसरी तयार पारेको गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम प्रदेश तथा जुराल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो। आयोगले देश र जनताको समग्र समृद्धिको स्थितिलाई आकलन गरेर पञ्चवर्षीय योजना तयार पार्न लागेको हो। अहिले देशको जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको युवा वर्गलाई मध्यनजर गरेर आयोगले पञ्चवर्षीय योजना तयार पार्नुपर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुदूरपश्चिम प्रदेशका प्रमुख कुष्माकर भट्टले बताउनुभयो। आर्थिक वर्ष 2075-76 2080-81 लागि नेपालको दीर्घकालीन सोचसहितको 15 पञ्चवर्षीय योजना बन्द लागेको हो। राष्ट्रिय योजना आयोगले 2076-77 पाँच वर्षभित्र मुलुकमा समृद्धि र सुखको सिर्जना, 15 वर्षभित्र समृद्धि र सुखको तीव्रता र 25 वर्षभित्र समृद्धि र सुखको दिगोपन सहितको समृद्ध नेपाल सुखी नेपालीको मार्गचित्र तयार पारेको छ। आयोगले तयार पारेका योजनाहरू कार्यान्वयनमा सबै सरकारहरू जिम्मेवार बन्नुपर्ने राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टको भनाइरहेको छ। सङ्घीय सरकारले 15 पञ्चवर्षीय योजना बनाइरहँदा सुदूरपश्चिम प्रदेश सरकारले पनि पहिलो पञ्चवर्षीय योजना तयार पार्न लागेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बताउनुभयो। पहुँचको आधारमा योजना बाँडिने विधि र प्रक्रियाबाट योजना छनौट हुँदा सुदूरपश्चिम पिछडिएको मुख्यमन्त्री त्रिलोचन भट्टको भनाइ छ। मुख्यमन्त्री भट्टले विगतमा जस्तो कोठामा बसेर योजना छनौट नगरी जनस्तरमा पुगेर जनताका माग सम्बोधन हुने गरी योजना बन्नुपर्नेमा जोड दिनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा कार्यविधि र एउटा कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि औजार यन्त्र उपकरण वितरण कार्यविधि 2075 र स्वरोजगारमूलक तालिम सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2075 स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। त्यसै गरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेशको वातावरण संरक्षण गर्न बनेको विधेयक 2075 प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताउनुभयो।
कैलालीमा नदीजन्य पदार्थको दोहन बढेको छ। कैलालीको जानकी गाउँपालिका वडा नम्बर 9 को शिवशक्ति सामुदायिक वन नजिक कर्णाली नदीको धार परिवर्तन गरेर नदीजन्य पदार्थ निकाल्न थालिएको छ। गाउँपालिकाले ढुङ्गा गिटी र बालुवा निकाल्न र बेचबिखनको ठेक्का दिएपछि व्यवसायहरूले नदी नै फर्काएर दोहन गरिरहेका छन्। कैलालीको रानी कोलातर्फ आउने कर्णालीको धार बर्दियातर्फ फर्काएर व्यवसायहरूले ढुङ्गा बालुवा उत्खनन गरिरहेको जानकी गाउँपालिका वडा नम्बर 3 का वडाध्यक्ष प्रदीप कुमार शाहले बताउनुभयो। गाउँपालिका र ठेक्का कम्पनी बीचको सम्झौतामा एउटा एक्सकभेटर दुईवटा जेसिबीलाई मात्र नदी प्रवेशको अनुमति दिएको छ। व्यवसायले भने मनपरी ढङ्गले जेसिबी लगाएर ढुङ्गा बालुवा उत्खनन गरिरहेको स्थानीयले बताएका छन्। जानकी गाउँपालिकाले वर्षमा 1,34,000 घनमिटर ढुङ्गा बालुवा निकाल्न पाउने गरी रेखा निर्माण सेवा कम्पनीलाई ढुङ्गा बालुवा उत्खननका लागि सम्झौता गरेको छ। तर कति परिमाणमा ढुङ्गा बालुवा उत्खनन भइरहेको छ त्यसको प्रभावकारी अनुगमन भने हुन सकेको छैन। जेसिबीले करिब 10-12 मिटर गहिरो खनेर ढुङ्गा बालुवा उत्खनन गर्दै आएको कर्णाली किनारमा रहेका सामुदायिक वनका पदाधिकारीहरूले बताएका छन्।
कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख निरपबहादुर ओठले चुरे बचाउने कुरा गरेकै कारण आफूमाथि मुद्दा लगाइएको बताउनु भएको छ। आज धनगढी उपमहानगरपालिका 2 एसी शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राष्ट्रपति चुरे मधेस कार्यक्रम सम्बन्धी जनचेतनामूलक पाठ्य सामग्री सहितको नोट काफीहरू वितरण गर्दै नगर प्रमुख ओठले यस्तो गुनासो गर्नुभएको हो। गोदावरीमा राजधानी राख्ने कुराका विरोध गरेका नगर प्रमुखलाई नेकपा प्रदेश सभाका 21 सांसदले उजुरी हालेका थिए। राजधानी कहाँ बन्यो भन्दा पनि चुरे क्षेत्रमा असर पर्नु हुँदैन भन्ने आफ्नो धारणा रहेको नगर प्रमुख ओडले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले चुरेको फेदमा लगेर राजधानी बसाल्ने कुरा गर्नु दुर्भाग्यपूर्ण भएको नगर प्रमुख ओडले बताउनुभयो। राष्ट्रपति चुरे मधेस कार्यक्रममा धनगढीका प्रमुख विदुर भारतीले चुरे सबैभन्दा कान्छो पहाड भएको बताउनुभयो। उहाँले भारतीय र तिब्बतीयन प्लेटको टक्रावबाट बनेको नरम पहाड चुरे भएकाले यसलाई चलाउन नहुने बताउनुभयो। भारतीले चुरेका विषयमा विद्यार्थीहरूलाई जनचेतना बढाउने उद्देश्यले पाठ्य सामग्री सहितको कापीहरू वितरण गरिएको बताउनुभयो। शारदा माध्यमिक विद्यालयका 750 विद्यार्थीहरूलाई पाठ्य सामग्री सहितको कापी वितरण गरिएको पनि भारतीले बताउनुभयो।
कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिनमा अवैध तरिकाले बनाइएका संरचनाहरू हटाउनु पर्ने माग गर्दै सङ्घर्ष भइरहेको छ। यसैबीच कञ्चनपुरमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी संगठनका विद्यार्थी नेता, स्थानीय तहका प्रतिनिधिको सर्वपक्षीय बैठकले माघ 29 गतेसम्म अवैध तरिकाले निर्माण गरिएका संरचनाहरूको तथ्याङ्क लिएर मात्रै संरचना भत्काउन सुरु गर्ने निर्णय गरिएको छ। सही बमोजिम संघर्षका कार्यक्रम पनि स्थगित गरिएका छन्। अब आगामी दिनमा अवैध तरिकाले बनाइएका संरचनाहरूको तथ्याङ्क सङ्कलन र संरचना भत्काउने कार्य कसरी अघि बढ्छ भन्ने विषयमा जानकारी दिनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नगर प्रमुखज्यू, तपाईँले शुक्लफाटा समाचारमा स्वागत छ। कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिनमा अवैध तरिकाले बनाइएका संरचनाहरू हटाउनु पर्छ भनेर विद्यार्थी संगठन, नागरिक समाज तथा यहाँका स्थानीयहरूले सङ्घर्ष गरिरहेका छन्। 2 दिन आन्दोलन पनि भयो, त्यसपछि हिजो मात्रै सर्वपक्षीय बैठक बसेर यो 29 गतेसम्म त्यसको तथ्याङ्क लिने र त्यसपछि भत्काउने कार्य सुरु गर्ने भनेका छन्। यो साँच्चीकै भत्काउनका लागि के भइरहेछ, यस विषयमा जानकारी दिनुहोस् न।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिले नगर विकास समिति निर्देशिका, निर्देशन र निर्णय विपरीत वितरण गरिएका जग्गा धनी पूर्जा र लिजका सन्दर्भमा अधिकार सम्पन्न आयोग बनाएर त्यसको छानबिन गरेर कारवाही गर्नुपर्छ भन्ने कुरा नगर विकास समितिको बैठकबाट पटक पटक निर्णय भएका सन्दर्भ सँगसँगै तत्कालीन कञ्चनपुरमा क्रियाशील राजनीतिक पार्टीहरूको सर्वदलीय सर्वपक्षीय बैठकबाट भएका निर्णयको सन्दर्भ र नगरपालिकाको पहिलो नगरसभाबाट गरिएको निर्णय र कार्यपालिकाबाट गरिएका निर्णय लगातार विभिन्न ठाउँहरूमा यी विषयहरू कुराहरू उठ्दै आएर अनि त्यति बेला संविधान सभा सर माननीयज्यूहरूले समेत यो विषयलाई प्रमुखताका साथ उठाउनु भएको थियो। त्यसमा पटक पटक उठाइएका विषयवस्तुहरूमा कतिपय बेला आयोग गठन भयो, आयोगले प्रतिवेदन प्रस्तुत गरे र त्यसलाई कार्यान्वयन गर्नका निम्ति विभिन्न चरणमा छलफलहरू भए तर त्यसको ठोस निष्कर्ष र ठोस सुन्न नलागिसके पछाडि यहाँको राजनीतिक पार्टी र सँगसँगै फेरि नगर विकास समितिको बैठकबाट निर्णय र 7 नम्बर प्रदेशका माननीय सभासदजीहरू नगरपालिकाका तर्फबाट समेत प्रमुख जिल्ला अधिकारीलाई यो विषयमा कार्यवाही अगाडि बढाउनका निम्ति कुरा राखियो, आग्रह गरियो लिखित रूपमा। त्यसपछि प्रमुख जिल्ला अधिकारीको तर्फबाट सूचना जारी भयो र सूचना अनुसार कार्यान्वयन गर्नका निम्ति जनदबाब आवश्यक थियो। त्यो जनदबाबका आधारमा युवा विद्यार्थीहरूले जनदबाब सिर्जना गरे, आम नागरिकहरूको आवाजको सन्दर्भ थियो र सँगसँगै अवैध रूपमा निर्माण गरिएका जति पनि संरचनाहरू छन् ती संरचनाहरू का बारेमा नगर विकासले ठोस डिसिजन दियोस् भनेर भीमरत्न नगरपालिकाले पत्रचार गरेको सन्दर्भ पनि थियो। यही बिचमा हिजो मात्रै छलफल भएर एउटा निष्कर्ष निकालिएको छ कि सहर विकास मन्त्रालय मार्फत सम्माननीय प्रधानमन्त्रीज्यू नेपाल सरकारलाई आग्रह गर्ने र त्योलाई कार्यान्वयन गर्नका निम्ति ठोस निर्णयसहित निर्देशन गर्नका निम्ति आग्रह, तर यही बिचमा सहरी विकास मन्त्री माननीय मन्त्रीज्यूले एउटा छानबिन आयोग गरेको छ, त्यो आफ्नो तर्फबाट काम गर्दैछ।
यसमा जिल्ला प्रशासन कार्यालयले एक महिनाको सूचना निकालेको थियो, त्यसपछि तिन दिने उता सहरी विकासबाट पनि सूचना आएको थियो। यसबिचमा जिल्ला प्रशासनबाट भनौँ वा डोजर लगाएर एक घन्टा अलि भत्काइएको पनि जस्तो देखाइयो। यो बाहिरी देखाउनुको लागि मात्रै गरेको या साँच्चै संरचना भत्काउनुको लागि स्थानीय सरकार जिम्मेवार छ?
थिएन, खास गरी हामी कुनै पनि काम गर्दाखेरि विधि प्रक्रिया र कानुन सम्मत गर्नुपर्ने हुन्छ र विधि सम्बद्ध कामहरू अगाडि बढाउँदा मात्रै हामीले त्यसलाई कार्यान्वयन गर्न सहज हुन्छ र सजिलो हुन्छ। त्यही आधारले कतिपय अवैध रूपमा निर्माण गरिएका जति पनि संरचना त्यसको ठोस रूपले छानबिन हुनु जरुरी थियो, त्यसको तथ्य र लगत लिनु जरुरी थियो र त्यस आधारमा आधिकारिक जुन निकाय छ त्यसले निर्णय गर्नु जरुरी थियो। त्यही बिचमा नगर विकास समिति भङ्ग गरियो। पहिलोचोटि मन्त्री परिषदको निर्णयबाट महेन्द्रनगर नगर विकास समिति भङ्ग भयो र सहरी विकास सङ्घीय कार्यालयको जिम्मा लगाइयो। अहिले यति बेला हस्तान्तरण त्यतापट्टि गएको छ, त्यस कारणले यो देखाउनका मात्र थिएन कि नगर विकास समिति भङ्ग हुनु र छानबिन समिति बनाउनु र छानबिन समितिले 10 दिनभित्र प्रतिवेदन दिइसके पछाडि यसलाई कानुनी प्रक्रिया पुर्याएर अब अवैध संरचना पाउनुपर्छ भन्ने कुराहरूको लागि हिजो मात्रै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर मन्त्री परिषदलाई आग्रह गरिएको छ।
भनेपछि यसरी समय समयमा जुन किसिमले म्याद थप्ने काम भइरहेछ, यसमा चाहिँ हाम्रो भीमदत्त नगरपालिकाले चाहिँ कस्तो किसिमको पहल गरिरहेको छ नि?
भीमदत्त नगरपालिकाको सरकारको विषयवस्तु जति पनि भीमदत्त नगरपालिकाभित्र घर निर्माण हुन्छन् नक्सा पास गरिकन बनाउनु पर्दछ र मापदण्ड अनुसार घर बन्नुपर्छ भन्ने कुरा चासो र सरोकारको विषय रहन्छ। सरकारी सम्पत्ति संरक्षण गर्ने कुरा प्रमुख जिल्ला अधिकारीको रहन्छ र सरोकारवाला कार्यालय पनि आफ्नो संरक्षण आफ्नो सम्पत्ति गर्ने प्रवर्तन गर्ने र त्यो सँगसँगै सरकारका निर्णयहरू नियमहरू पालना गर्नुपर्ने दायित्व हुन्छ। त्यसै कारणले हामीले प्रत्येक व्यक्तिको घर नक्सा पास गर्नुपर्छ भन्ने सूचना जारी गरिरहेका छौँ। विभिन्न संस्थालाई पनि सबै मापदण्ड अनुसारको घर बनाउनका निम्ति सूचना दिइरहेका छौँ, जानकारी दिइरहेका छौँ र सँगसँगै त्यो छलफलमा बोलाइरहेका छौँ, पत्रचार गरिरहेका छौँ भने त्यसै अन्तर्गत यो भीमदत्त नगरपालिकाभित्र विभिन्न मन्त्रालय अन्तर्गतका सरकारी कार्यालयहरू छन्, कतिपय संस्थागत कार्यालय छन्, संस्थानका कार्यालयहरू छन्, सबैलाई हामीले पत्रचार सँगसँगै खास गरी ज्वलन्त रूपमा उठेको विषयवस्तु यो महेन्द्रनगर नगर विकास समितिको विषयवस्तु हो। यद्यपि सडक कुरा पनि छ, सिँचाइ दोस्रो चरणको आयोजना सडक सिँचाइ आयोजना अन्तर्गत पनि कतिपय अवैध संरचनाहरू छन्, त्यो कुरा पनि हामीले पटक पटक सरकारवाला कार्यालयलाई भनिरहेका छौँ र खास गरी जति जुन यो महेन्द्रनगर नगर विकास समितिभित्र जुन अवैध संरचना बनाउने या सरकारी जग्गा अतिक्रमण गर्ने जुन तीव्रताका साथ मात्र होइन एउटा कालीलाग्दो अवस्था भयो, तत्काल हामीले नगर विकास समिति स्वायत्त संस्थाका रूपमा त्यो अलगै ऐनबाट निर्देशित भएको हुनाले भीमदत्त नगरपालिकाले पत्राचार गर्यो कि तपाईँको अधिकार स्वामित्वभित्र रहेका क्षेत्रमा अवैध संरचना निर्माण भइरहेको छ, खास गरी नक्सा पास नगरिकन मापदण्ड नबुझिकन बनाइरहेका घर संरचनाका बारेमा के हो, तपाईँहरू तत्काल नियमन गर्नका निम्ति हामीलाई सहयोग गर्नुहोस्। नियमनकारी अनुगमनकारी संस्थाले अर्को सरकारी संस्थासँग समन्वय र कोर्डिनेसन गर्नुपर्ने हुन्छ, त्यस आधारमा त्यो नगर समितिको बैठक लामो समयसम्म नहुनु तर पनि बैठकको पहलकदमी भइसके पछाडि बैठकले फेरि त्यो निर्णय गरिएको सन्दर्भ र प्रमुख जिल्ला अधिकारीसँग समेत यो विषयलाई उठाइसके पछाडि अहिले गम्भीरतापूर्वक ढङ्गले हामीले हिजो मात्रै एउटा निर्णय गरेका छौँ। हामीलाई अपेक्षा छ, आशा छ कि मन्त्री परिषदले छिट्टै यसको एउटा ठोस निर्णय गर्नेछ, त्यस आधारमा सबै ठाउँहरूमा नियमन गरिनेछ र नियमित नियमन गर्ने सँगसँगै हामी एउटा निष्कर्षमा पुग्नेछौँ।
भनेपछि जुन अब माघ 29 गतेसम्मको जुन समयावधि तोकिएको छ, यसबिचमा कुन कुन संरचना चाहिँ अवैध तरिकाले बनाइएका छन् नगर विकास समितिको इजाजत बिना, अर्थात् तिनीहरूसँग समन्वय नगरिकन आफ्नो मनपरे ढङ्गले बनाऊ, जुन किसिमले अवैध तरिकाले बनाएका संरचनाहरू छन् ती संरचनाहरूको तथ्याङ्क मात्रै सङ्कलन हुन्छ या नगर विकास समितिमा कुन कुन पदाधिकारीहरूले त्यसरी अवैध तरिकाले दिएछन्?
तथ्याङ्क मात्र होइन, विगतमा पनि विभिन्न आयोगहरूले प्रतिवेदन प्रस्तुत गरेका छन्, कतिपय छुटपुटको कुरा छ भने त्यसको पनि समावेश हुन्छ र हामी सबै आम नागरिकहरूलाई आफ्ना भएका सूचनाहरू दिनका निम्ति अपिल गर्ने कुराहरू गरिरहेका छौँ र अहिले छानबिन आयोग बनिरहेको छ। छानबिन आयोगलाई निश्चित केही कार्यदेश दिएको छ कि कुन कुन प्रक्रियाले दियो, दिने पदाधिकारीको कति सालदेखि दियो, कुन निर्णयबाट दिए दिएन भन्ने टोटल त्यसको समग्र प्रतिवेदन बनाउनका निम्ति दिएको छ। त्यो दस दिनभित्रै त्यो प्रतिवेदनले पुरा गरेर सङ्घ खास गरी सहरी विकास मन्त्रालयमा त्यो प्रतिवेदन प्रस्तुत हुन्छ। त्यसमा भिन्दत नगरपालिकाको अधिकृत स्तरको एकजना सदस्य समेत रहने गरी व्यवस्था गरिएको छ। मालपोत नापीदेखि लिएर जिल्ला प्रशासन यी सबैको प्रतिनिधित्व हुने गरी एउटा टिम बनाइएको छ छानबिन आयोग। त्यो छानबिन आयोगले दस दिनभित्र प्रतिवेदन दिइसके पछाडि त्यो प्रतिवेदनका आधारमा अब मन्त्री परिषदले निर्णय गरेर अवैध संरचना हटाउनुपर्छ भन्ने हिजोको माग र हिजोको निर्णय पनि हो।
हजुर, जानकारी दिनुभयो, तपाईँलाई धन्यवाद छ नगर प्रमुखज्यू। कञ्चनपुरको भिन्दत नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, महेन्द्रनगर नगर विकास समितिको लिज प्रकरणमा भइरहेको सङ्घर्ष र आगामी कार्यक्रमको बारेमा जानकारी दिनुहुँदै समाचारमा अब भने पालो भएको छ श्रोता विचारको। कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिनमा अवैध तरिकाले बनाइएका संरचनाहरू हटाउनु पर्ने माग गर्दै सङ्घर्ष भइरहेको छ। यस विषयमा तपाईँ के भन्नुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
शिवदत्तबाट, अब संरचना भत्काउनु भन्दा पनि सबभन्दा पहिले नगर विकासले बनाउनु किन दियो, त्यो बनाउनु दिनुमा नै सबभन्दा ठुलो चल्खेल हो। त्यो नबनाउनु दिया भए त्यत्रो आन्दोलनै गर्नुपर्ने थिएन। बनाइसकेपछि या त सही हिसाबले चाहिँ त्यो व्यवस्थित गर्नु पर्यो, अब भत्काउनै छ भने त भत्काउनै पर्यो। करोडौँको सम्पत्ति 4-5 लाखमा आफ्ना आसे पासेहरूलाई दिनु चाहिँ उपयुक्त भए, त्यसमा त जनताले विरोध गर्ने नै हो। भोलि त त्यस्तो गर्दा 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 सारा महेन्द्रनगरै सकाफ हुन्छ, सरकारी भन्ने त कहीँनिर रहँदैन, भूमाफियाहरू मात्र हुन्छन्।
दामोदर जोशी हो, त्यो छानबिन गरेर आन्दोलन गर्नु ठिकै हो। अब कसैले भनौँ छानबिन गरेर त्यसको निराकरण निकाल्नु पर्यो, अब कसैले लगानी लगाएको छ भने त्यसलाई त्यसै हटाउनु भएन, अब त्यसले कानुन दायर गरेको छ भने त्यही गरेको छ भने त्यो हटाउनु उपयुक्त हो। त्यो पनि एक जागरुकता हुनु, किनभने गलत भइरहेको छ भने त्यसमा जागरुकता देशले गाउँ जनताले हुनु राम्रै कुरा हो।
जय बहादुर विष्ट, यसमा नगर विकासका यो वितरण गर्ने पदाधिकारीहरू नगर विकासमा जो घर बनाइराखेका छन् उनीहरूको दोष भन्दा पनि उनीहरूलाई जो तपाईँ बनाउनुहोस् भनेर जो दिनुभएका छन् तिनीहरूमाथि पूर्ण रूपले कारवाही नभएसम्म यो कहिले पनि निर्मूल हुँदैन, यो यस्तै चलिरहन्छ। सबभन्दा पहिला गल्ती गर्ने भनेको गर्न सिकाउने कर्मचारी सिडियु त्यहाँका मिनहरूले मिन सिडियुबाट मार्फतले त्यो काम भएको छ। जो काम सुरुमा तिनीहरू जो वितरण गर्ने जो खानान त्यहाँ अमिनदेखि लिएर जो बिच पदाधिकारीहरूलाई कारवाही हुनुपर्छ।
पदम सिंह खोरा, सबभन्दा पहिले त नेपाल सरकारको स्वामित्वमा रहेको जग्गालाई यसरी अतिक्रमण त पहिला चाहिँ नहुनु पर्ने हो, प्रशासनिक निकायले हेर्नु पर्ने हो होइन। अब कतन कदाचित अथवा घर दुरी लगतहरू दिएका छन् भने तिनलाई छानबिन गरेर वास्तविक व्यक्तिहरूलाई दिनुपर्छ र जुन चाहिँ त्यसमा बिचौलेपन भएर अब विभिन्न किसिमका राजनीतिक दलहरूबाट यदि त्यो अतिक्रमण भएको छ भनेपछि तिनीहरूलाई चाहिँ निष्पक्ष छानबिन हुनुपर्छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
सहभागी बनौ, पुण्य कमाऊ। गुरुकुल शिक्षा र वैदिक यज्ञ संस्कृतिको प्रवर्धनका लागि यही माघ 22 गतेदेखि फागुन 1 गतेसम्म नेपालकै पवित्रतम तीर्थस्थल देवघाट धाममा आयोजना गरिएको देवघाट धाम विराट ज्ञानमाज्ञ 2075मा सहभागी हुनुहोस्। महायज्ञका अनुष्ठानहरू गुरुकुलका पटुकहरूबाट एकै स्वरमा 108 श्रीमद् भागवत पाठ पारायण, उहुको रसद्वारा महारुद्राभिषेक, 1.25 करोड दीप प्रज्वालन, 1.25 लाख ब्रह्म गायत्रीको हवन, तुलादान सहित धनधान्याचल महायज्ञ, पितृ उद्धार सहित चतुर्वेद पारायण एवं विविध कार्यक्रमहरू। प्रार्थी महेश सन्यास आश्रम, महायज्ञ आयोजक मूल समिति, देवघाट धाम तनहुँ। सम्पर्क 98550888883।
सुरक्षित र समृद्ध होस् जिन्दगीको सेरो फेरो,
भोलिको लागि सोच्नु पर्ने कर्तव्य हो तिम्रो मेरो,
दुःख हुन भोलिलाई बीमा गरौ है। Life insurance, my
विगत 30 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक प्रवर्धक रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
ए सम्भो केटी हेर्दै गई थी कसो लाग्यो भने चाहिँ केटी
छाड्दछि केटीका कुरा जाने रे पढे लेखे त निकै थिए केटी दाँत भने तयका विषयलाई कोही दाँत उच्च कोही निचा कोही किराले खाया तयका दाँतै देखेर मन मर्यो मेरो
तयकीले खाइ त युएन दन्त उपचार केन्द्र छ भ अस्पताल रोड गल्ली नम्बर एक मे दाँत नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउने दाँत टल्काउने नदुखाइ भएर दाँत निकाल्या रे अत्याधुनिक मेसिन बठे दाँत सफालै अट्दिन है ताई लैजालै भ दाँत बनाउन है त
ए युएन दन्त उपचार केन्द्र अरू के सेवा छन् भो तयका
दाँत नयाँ दाँत राख्द्या दाँतमि सिमेन्ट भद्द्या दाँतमि दाँतको रङ मिलाएर कलर भद्द्या मुखमि आउने घाउ खटिराको उपचार अद्या गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान दाँतको एक्सरे गद्या
हजुर दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस् हाम्रो यहाँ 500 रुपैयाँमा कुरुन समेत राखिन्छ सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गली नम्बर एक महेन्द्रनगर कञ्चनपुर सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ सम्पर्क नम्बर 0979524005
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। पश्चिम सेतु निर्माणका लागि ल्याइएका सामान चिनिया कम्पनी थ्री गर्जेसले धमाधम लैजान थालेको छ। 750 मेगावाटको पश्चिम सेतु परियोजनाका सामानहरू चिनिया कम्पनी थ्री गर्जेस कम्पनीले लैजान थालेको हो। पश्चिम सेतु नबन्ने भएपछि परियोजना क्षेत्रमा आफूले ल्याएका मसिनेरी औजार कम्पनीले हेलिकप्टर मार्फत ओसार्न थालेको स्थानीयवासीले बताएका छन्। डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले थ्री गर्जेसले आफ्ना सामान लैजाँदैछ भन्ने जानकारी पाएको बताउनु भयो। थ्री गर्जेस कम्पनीले स्थानीयको भाडामा लिएको जमिनको रकम नदिएको भन्दै केही महिना पहिले जिल्ला प्रशासन कार्यालय डोटीमा रकम वसुलीका लागि निवेदन समेत दिएका थिए। एकाएक थ्री गर्जेसले किन आफ्नो सामान लग्यो भन्ने विषयमा डोटीमा निकै खैला बैला सुरु भएको स्थानीयवासीले बताएका छन्। पश्चिम सेती परियोजना बन्छ र डोटीको विकास हुन्छ भन्ने आशमा बसेका डोटीवासीहरूको सपना फेरि अधुरै रहने लक्षण देखिएको छ।
तोकिएको समयभन्दा झन्डै एक वर्षपछि निर्माण हुन लागेको डोटीको दिपायल विमानस्थलको कालोपत्री अहिले द्रुतगतिमा भइरहेको छ। दिपायलसँगै निर्माण थालिएको छामको साफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दा समेत सो विमानस्थलले गति लिन सकेको थिएन। पछिल्लो समय विमानस्थलको धावन मार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर रहेको छ। विमानस्थलको नाली निर्माण र तारबार लगाउने काम सकिएको र गिट्टी फिजाएर अल्कत्रा छर्ने काम मात्रै बाँकी रहेकाले आउँदो फागुन महिनासम्म कालोपत्री गरिसक्ने त्यहाँ कार्यरत सपना गाल जेबी निर्माण कम्पनीले जनाएको छ। रु 6 करोडको लागतमा सो विमानस्थल निर्माणका लागि बोलपत्र स्वीकृत गरिएको थियो। करिब 1.5 दशकभन्दा बढी समयसम्म बन्द रहेको उक्त विमानस्थल विक्रमसम्म 2075 साल असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण कम्पनीको लापरवाहीका कारण एक वर्ष ढिलो गरी निर्माण हुन थालेको स्थानीयवासीहरूले बताएका छन्। लम्बाइ 495 मिटर र 20 मिटर चौडाइ धावमार्ग भएको उक्त विमानस्थल कालोपत्र हुन थालेसँगै स्थानीयवासी खुसी भएको तिपाल सिलगढी नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो।
बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाले युवाहरूलाई रोजगार दिन थालेको छ। बेरोजगारी समस्या समाधान गर्न रोजगारी दिने व्यवस्था सुरु गरिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी साईले बताउनुभयो। पुस 7 गतेका दिन बसेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाई माघ 16 गतेदेखि 100 जना युवाहरूलाई रोजगारी दिने काम भइरहेको अध्यक्ष साईले बताउनुभयो। प्रत्येक ओडाका 28 जनाका दरले बेरोजगार युवाहरूलाई गाउँपालिकाभित्र सडक बाटोघाटो मर्मत सिँचाइ नहर निर्माण जस्ता विकासले काम खटाइएको गाउँपालिकाको कार्यालयले जनाएको छ। स्वरोजगार कार्यक्रममा अध्यक्ष साईले छापुको सडक खोली कुनादेखि शिलान्यास गर्दै बेरोजगार युवाहरूलाई काममा लगाएको बताउनुभयो। गरिब गाउँपालिका का रूपमा परिचित उक्त गाउँपालिकामा स्वरोजगारको अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्न यो कार्यक्रम अघि सारेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर साईले बताउनुभयो।
भैतडीको पञ्चेश्वर गाउँपालिकाले भने गाउँपालिकाले 7 ऐन पारित गर्दै 4 गाउँसभा सम्पन्न गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 व्यवस्था भए बमोजिम आर्थिक वर्षको 2 गाउँसभा गर्ने प्रावधान अनुसार गाउँसभा सम्पन्न भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले जानकारी दिनुभयो। गाउँसभाबाट शिक्षा ऐन, प्रशासनिक ऐन, राजपत्र प्रकाशित ऐन, मदिरा निषेधित तथा नियन्त्रण गर्ने ऐन, अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र प्रदान गर्ने ऐन, घ वर्गका निर्माण व्यवसायहरूलाई इजाजत दिने ऐन र करार तथा जेलदारी कर्मचारी नियुक्त गर्ने ऐन पारित भएका हुन्। गाउँसभाले सुखी र समृद्ध पञ्चेश्वरका लागि रणनीतिक योजना समेत पारित गरेको गाउँपालिकाका अध्यक्ष कोरख बहादुर चन्दले बताउनुभयो। गाउँसभाले पारित गरेका ऐन स्थानीय राजपत्रमा समेत प्रकाशन गरिसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले ऐन पारित गरेपछि गाउँपालिकाले सम्पादन गर्ने काम सजिलो तरिकाले गर्न सकिने अध्यक्ष चन्दले बताउनुभयो। ऐन पारित भएकाले अब अपाङ्गता भएका व्यक्तिहरूलाई समेत परिचय पत्र वितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले बताउनुभयो।
कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह सावतले नगरपालिकाभित्रको फोहोर व्यवस्थापनको लागि स्थानीय नागरिक सचेत बन्नुपर्ने बताउनु भएको छ। नगरपालिकाले आयोजना गरेको फोहोर मैला न्यूनीकरण तथा वर्गीकरण सम्बन्धी पुनर्ताजगी कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। उहाँले घर घरबाट निस्कने फोहोरको व्यवस्थापनको लागि स्थानीयको सहयोग आवश्यक रहेको बताउनुभयो। फोहोर मैला कुनै एक व्यक्ति विशेषको सरोकारको मात्र विषय नभएकाले सम्पूर्ण व्यक्तिहरूले फोहोर व्यवस्थापनका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। फोहोर मैलाको दिगो व्यवस्थापनको लागि नगरपालिकाले ठोस कार्यक्रमका साथ अगाडि बढिरहेको जनाइएको छ। बजारबाट निस्किने फोहोरको व्यवस्थापनको लागि पनि व्यवसायीहरूले खासै चासो नदेखाएको नगर प्रमुख सावतले बताउनुभयो। कार्यक्रम भोलिसम्म चल्ने जनाइएको छ।
नवदुर्गा धारुद विद्यालय बेतकोट नगरपालिका कञ्चनपुरको 35 वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर रावलको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लालबहादुर खड्का रहनु भएको थियो। त्यसै गरी विशिष्ट अतिथिमा बेतकोट नगरपालिकाको शिक्षा शाखाका विद्यालय निरीक्षक रामदत्त जोशी, स्रोत व्यक्ति शेरबहादुर विष्ट रहनु भएको थियो। वार्षिकोत्सव कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समेत गरिएको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले समय सुहाउँदो शिक्षा प्रणाली तथा सर्वसुलभ शिक्षामा जोड दिएका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक केशवराज पनेरुले गर्नुभएको विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो।
अब केही राष्ट्रिय खबर। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका बीच राष्ट्रिय सभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक 2075 पारित गरेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकले प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाइरहेकै बेला बहुमतको आधारमा विधेयक पारित गरेको हो। अनसनरत डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै काङ्ग्रेसका सांसदहरूले उठेर विरोध गरेका थिए। बैठकको सुरुमै काङ्ग्रेस सांसद जितेन्द्र नारायण देवले डाक्टर गोविन्द केसीसँगको सहमति कार्यान्वयन नभएसम्म सदनको कार्यवाही अघि नबढाउन ध्यान आकर्षण गराउनु भएको थियो। सरकार आफैले गरेको सम्झौता कार्यान्वयन नहुँदा जनतामा नकारात्मक सन्देश जाने भएकाले सहमति सम्झौता पालनामा नैतिकता देखाउन उहाँले सरकारसँग आग्रह गर्नुभयो। काङ्ग्रेसका सांसदहरूले उठेर विरोध गरे पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक 2075 पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो। विधेयक माथि 2 संशोधन प्रस्ताव समेत दर्ता भए पनि ती प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा लागू हुनेछ।
यसैबीच सरकारले डाक्टर गोविन्द केसीको अनसन तोडाउने जिम्मा उहाँलाई बोक्नेहरूकै भएको बताएको छ। राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि यो विषय सकिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना परिवृद्धि मन्त्री गोकुल प्रसाद बासकोटाले बताउनुभयो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बासकोटाले डाक्टर केसीको माग सम्बोधन भइसकेको दावी गर्नुहुँदै अझ एक चरण अगाडि बढेर सरकारले माग सम्बोधन गरिसकेको टिप्पणी गर्नुभयो। संसदको दुवै सदनले पास गरेपछि पनि अनसनको औचित्य समाप्त भएको उहाँको दावी छ। माग पूरा भएको खुसियालीमा अनसन छोड्ने उक्साउनेहरूले पनि त्यो काम छोड्नुपर्ने उहाँको दावी छ। अस्पताल सम्बन्धी माग पूरा भइसके पनि काङ्ग्रेसले संसद अवरोध गरेको भन्दै उहाँले केही मान्छेको हटले संसदीय प्रक्रिया बन्धक बनाउन उपयुक्त नहुने तर्क गर्नुभयो। खेल खबर। पहिलो T20 म्याचमा युएले नेपाललाई 154 रनको लक्ष्य दिएको छ। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। आइसिसी क्रिकेट एकाडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 153 रन बनाएको छ। नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले 2-2 विकेट लिएका छन्। त्यस्तै सोमपाल कामी र अविनाश बोराले 1-1 विकेट लिए। करण केसी महँगा साबित भएका छन्। 4 ओभर बलिङ गर्नुभएका उहाँले 43 रन खर्च गरेका छन्।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
योजना आयोगले सुदूरपश्चिम प्रदेशलाई न्यायिक तरिकाले समेट्न नसकेको सरकारवालाहरूको गुनासो।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा दुईवटा कार्यविधि र एउटा विधेयक स्वीकृत।
कैलालीमा नदीजन्य पदार्थको दुहन बढ्दो।
डोटीको दिपायर विमानस्थलको कालो पत्र काम अहिले द्रुत गतिमा हुँदै।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक 2075 राष्ट्रिय सभाबाट पनि पारित।
अनसनको औचित्य सकिएको सरकारको स्पष्टीकरण
र युएद्वारा नेपाललाई 154 रनको लक्ष्य। हुन्छ त यसलाई समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905 5574 माटी पाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म परिविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धेरै धेरै धन्यवाद।